SBS Audio is supported by advertising.
Why do people want to be at work? To feel heard, appreciated, part of something, and to know there's a career path for everyone. Inclusive workplaces are linked to increased innovation, productivity, and employee satisfaction. Make your organisation a place where people want to be. For inclusion and diversity training, visit inclusion-program.com.au.
तपाईं SBS नेपालीको साथमा हुनुहुन्छ।
नेपालको कानूनले विवाह नगरी जोडीहरूसँगै बस्न सक्छन् भन्ने कल्पना नगरेको कानूनका जानकारहरूले बताउँदै आएका छन्। तर यसरी सँगै बस्ने अर्थात लिभ इन गर्ने जोडीहरूको संख्या बढ्दै गएको अनुमान धेरैको छ। यद्यपि यसबारे गहन र आधिकारिक तथ्याङ्क भने उपलब्ध छैन। यस्तो अवस्थामा विवाह नगरी बसेका जोडीहरूको कुरा नमिलेपछि भने सामाजिक र कानूनी दुवै पक्षबाट समस्या हुने गरेको जानकारहरूले बताउने गरेका छन्। यसै विषयमा हामीले नेपाल स्थित अधिवक्ता विमला खड्कासँग कुराकानी गरेका छौं। खड्कासँग नेपाल संवाददाता प्रतीक्षा दुलालले गर्नुभएको कुराकानी सुनौ। हामी तपाईँलाई जानकारी गराउन चाहन्छौं कि यस कुराकानीमा व्यक्त गरिएका धारणाहरू अन्तर्वार्ता लिएका व्यक्तिको हो। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ। आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि भने आफ्नो कानूनी सल्लाहकारसँग सम्पर्क गर्नुहोस्।
यो सँगै बस्ने विवाह नगरिकन सँगै जोडीहरू बस्ने लिभिङ टुगेदर पनि भनिन्छ। जस्तै त्यसको ट्रेन्ड चाहिँ तपाईँले होइन लामो समय महिला आयोगमा बसेर पनि काम गर्नुभयो, सामाजिक क्षेत्रमा चाहिँ लामो समयसम्म आबद्ध हुनुहुन्छ, कस्तो पाउनु भएको छ?
यसमा चाहिँ हाम्रो अब विवाह नगरिकन सँगै बसेका जोडीहरूको चाहिँ एउटा समस्या छ भन्ने खालको चाहिँ पहिचान भएको छ अलिक लामै अवधिदेखि। विवाह नगरिकन सँगै बसेका जोडीहरू हाम्रो समाजमा हुनुहुन्छ र उहाँहरूको चाहिँ भोलि कानुनी अप्ठ्यारोहरू पर्दाखेरि होइन यो कुराहरू चाहिँ सितिमिति बाहिर प्रकाशमा आएर बसिएको पनि हुँदैन। अनि त्यस्तो अवस्थामा चाहिँ उहाँलाई समस्यामा परिसकेपछि कानुनी रूपमा के छ त्यसको उपचार भन्ने कुराहरू आउँछन्। मैले लामो समय महिला आयोगमा बसेर काम गर्दाको अवस्थामा पनि यस्तो समस्याहरू हामीसँग जोडिएर आउँथे उपचार खोज्न। यो चाहिँ हामीले एउटा विशेष कानुन चाहिँ यसमा छुट्टै कानुन चाहिँ छैन। सँगै बसेका जोडीहरू छन् र पछि समस्या आएको अवस्थामा चाहिँ उपचार के हुने त्यसमा भन्ने खालको कुरा राष्ट्रिय महिला आयोगले चाहिँ एउटा अनुसन्धान यो विषयमा गरेको थियो, त्यसको रिपोर्ट पनि सार्वजनिक भएको थियो।
तपाईँको अनुभवमा चाहिँ कस्तो उमेर समूहकोहरू चाहिँ बढी यस्तो समस्या लिएर आउने गर्नुहुन्छ?
यो 17-18 वर्षदेखि लिएर 35 वर्ष उमेरसम्मको उमेर समूह चाहिँ मैले हेर्दाखेरि समस्यामा अलिकति बढी समस्याहरू छ भनेदेखि 50 वर्षसम्मको उमेरमा पनि किशोर किशोरीहरूमा पनि यो चाहिँ सँगै बस्ने विवाह नगरिकन सम्बन्धमा रहने त्यसै गरी समस्या नभनौँ सहमतिमा एउटा राम्रो उहाँहरूको सहमति रहन्जेलसम्म समस्या नआउन्जेलसम्म त उहाँहरूले होइन यसलाई चाहिँ अब सामान्य रूपमा लिइरहेको अवस्था हुन्छ भने समस्या आएका कुराहरू मात्रै हामीसँग चाहिँ आइपुग्ने हुन्। 17-18 वर्ष उमेरदेखि नै 35-36 वर्षसम्म उमेरका समूहको चाहिँ बढी मात्रामा हुनुहुन्छ।
अनि यो चाहिँ अब पत्र पत्रिकामा हामीले पढ्न पाए अनुसार चाहिँ सहर केन्द्रित बढी छ यो ट्रेन्ड होइन, सहरमा चाहिँ बढी युवाहरू चाहिँ यसरी लिभिङ टुगेदरमा बसिरहेको भन्ने चाहिँ आउँछ। तर तपाईँको अनुभवले चाहिँ के भन्छ?
यो चाहिँ अलिकति समाजले थाहा नपाउने तरिकाले वा आफन्तहरूको पनि नजरबाट अलिकति ओझर पारेर चाहिँ सम्बन्ध राखिरहेको अवस्था हुँदाखेरि चाहिँ यो चाहिँ अब सहरी क्षेत्रहरूमा चाहिँ डेरा कोठामा बस्ने अलिकति चलन बढी भएकोले गर्दाखेरि यो चाहिँ सहरमा बढी छ यो समस्या भन्ने देखिएको हो होइन, त्यो वास्तविकता पनि त्यसलाई हामीले मान्नुपर्ने हुन्छ। हामीले तुलना गरेर हेर्दाखेरि त्यो अवस्था पनि हो, तर अहिले चाहिँ अब वैदेशिक रोजगारले गर्दाखेरि अथवा अरू कुनै रोजगारीको क्रममा वा विभिन्न काम र कुराहरूमा चाहिँ व्यक्तिहरू चाहिँ परिवारबाट छुटिएर अलग अलग लामो समयसम्म रहने कुराहरूले गर्दाखेरि पनि जोडीहरू विवाहित जोडीहरू चाहिँ छुटिएर लामो समय अलग बस्नु पर्दाखेरि चाहिँ अर्को खालको उहाँहरूले चाहिँ विकल्पको रूपमा चाहिँ अरू सम्बन्धहरू चाहिँ त्यहाँ र सम्बन्धमा रहेको चाहिँ देख्न सकिन्छ। त्यो चाहिँ ग्रामीण भेकहरूमा पनि त्यो छ भने अलिकति सङ्ख्यात्मक रूपमा चाहिँ हामीले बढी मात्रामा सहर केन्द्रित चाहिँ यो समस्या देख्न सक्छौँ, जहाँ चाहिँ डेरा कोठामा बस्नुपर्ने वा व्यक्तिहरूको सम्बन्धका कुराहरू अरूलाई त्यति चासो नहुने होइन त्यस्तो भएको कारणले गर्दाखेरि पनि सहरमा चाहिँ अलिक मात्रामा बढी हो, तर ग्रामीण भेकहरूमा पनि उत्तिकै यो समस्याहरू चाहिँ रहेको छ।
सुरुमा पनि कुरा गरेका थियौँ, यहाँले भन्नुभयो महिला आयोगले पनि यसबारे एउटा अध्ययन गरेको थियो र यसको लागि चाहिँ छुट्टै कानुन को अभाव देखेको भनेर होइन यसको बारेमा अलिकति भनिदिनुहोस् न।
अब यसमा चाहिँ हाम्रो अब मुलुकी अपराध संहिता र देवानी संहिता जुन छ त्यसमा चाहिँ दुई खालका कानुनको व्यवस्थाहरू गरेको छ भनेदेखि हामीले यी अब यो राम्रो कानुनी व्यवस्था हाम्रो पुरातन कानुनी व्यवस्थाहरूलाई परिवर्तन गरेर यो कानुनहरू जुन आएको छ त्यसमा चाहिँ हामीले यो संहिताभित्र नै एउटा हामीले छुट्टै परिच्छेद वा छुट्टै विषय राखेर चाहिँ यसभित्र पनि हामीले यसलाई चाहिँ सम्बोधन गर्न सकिने अवस्था छ होइन। र विशेष कानुन चाहिँ आवश्यकता पर्छ किनभने सँगै बसेका जोडी छन् यो चाहिँ अनुचित प्रभावमा गरियो होइन धाक धम्की दिएर पनि राखेको छ अथवा चाहिँ पछि गएर धोका भयो भनेदेखि होइन यसमा चाहिँ विशेष गरिकन एउटा पक्षले चाहिँ यो सम्बन्धलाई चाहिँ अब हाम्रो विवाह हो हामीले अथवा पछि विवाह गर्ने शर्तमा चाहिँ हामी बसिरहेका छौँ भनेर चाहिँ यसलाई चाहिँ लामो रूपमा चाहिँ लामो मेरो जीवन पर्यन्त अथवा भनौँ न मलाई चाहिँ लामो समयसम्म साथ र सँगै रहने सम्बन्ध हो भनेर स्वीकार गरिरहेको हुन्छ भने अर्को पक्षले चाहिँ त्यो धोका दिने नियत छ भनेदेखि चाहिँ प्रमाण लोप गरिदिने प्रमाण नराख्ने होइन अनि एउटा आफ्नो स्वार्थ परिपूर्ति भइसकेपछि चाहिँ बिहा गर्ने कुराहरूबाट इन्कार गर्ने होइन तिरस्कार गर्ने त्यो खालको कुराहरू देखिएको छ। त्यसले गर्दाखेरि चाहिँ यसमा चाहिँ हामीले यो प्रकारको धोका होइन यो प्रकारको एउटा शारीरिक मानसिक अवस्थामा क्षति पुर्याउने कुरा होइन जस्तो हामीले मैले हेरेकै समस्याहरूमा पनि धेरै जस्तै गर्भपतनको समस्याहरू लिएर होइन किनभने अब महिला र पुरुषले सहमतिले नै सँगै बसेको अवस्थामा पनि गर्भ रहने त प्राकृतिक रूपमा पनि महिलाहरूमै हुन्छ किशोरीहरूमै हुन्छ। त्यसले गर्दाखेरि चाहिँ यो असुरक्षित सम्बन्ध वा सहमतिकै सुरक्षित सम्बन्धभित्र पनि गर्भ रहने सम्भावनाहरू रहने र गर्भवती भइसकेपछि पटक पटक गर्भपतन भइसकेका समस्याहरू पनि आउँछन् होइन। त्यसमा पनि अब नाम अर्कैको लेखाइदिने वा आफ्नो नामै त्यो पुरुष जो हो होइन गर्भ धारण गराउने पुरुष हो उसको नामहरू चाहिँ मेटाइदिने वा नराखिदिने होइन त्यस्तो खालको समस्याहरू छन्। हामीले प्रमाणहरू त्यहाँबाट पनि प्राप्त गर्न कठिन हुन्छ त्यस्तो अवस्थामा जहिले समस्या आइसक्छ नि। अनि पटक पटक गर्भपतनको कारणले गर्दाखेरि त प्रजनन स्वास्थ्यमा पनि महिलाहरूको किशोरीहरूको चाहिँ एकदम ठुलो क्षति पुगेको हुन्छ होइन। मानसिक रूपमा उहाँहरू विक्षिप्त भएको हुनुहुन्छ, कतिले त आत्महत्याको प्रयास गर्नुभएको छ, कति त आत्महत्या यही कुराहरूबाट आत्महत्या भइसकेको अवस्थाका कुराहरू पनि आउँछ भनेदेखि अब त्यसमा चाहिँ हामीले ट्रमाबाटै बिउजिनुपर्ने अवस्था होइन। त्यो अवस्थासम्म नपुगोस् भन्नको लागि चाहिँ एउटा कस्तो छ भनेदेखि हामीलाई कानुन अलिकति कमजोर छ, यो विषयमा हाम्रो दरिलो कानुन छैन होइन। त्यस कारण चाहिँ छुटिएर आफ्नो बाटो लाग्नु पर्दाखेरि अथवा अर्को पक्षले आफूलाई स्वीकार नगर्दाको अवस्थामा चाहिँ त्यसको परिणाम के हुन्छ त भन्ने कुरा चाहिँ जानेर बुझेर मात्रै सम्बन्धमा बस्नु पर्यो होइन। हाम्रो समाज तयार छैन त्यो कुराको लागि होइन। हामीले त एउटा शारीरिक सम्बन्धको सहमति भनेको त वैवाहिक सम्बन्धभित्र मात्रै दिएको अवस्था छ, त्यसले गर्दा समाजले पनि त्यो कुरामा एउटा तयार नभइसकेको अवस्था।
कता कता चाहिँ पत्र पत्रिकाहरूमा पढ्दाखेरि र कहिलेकाहीँ कानुनको जानकारहरूसँग कुरा गर्दा पनि के भन्ने गर्नुहुन्छ भने पछिल्लो समय चाहिँ यो घरेलु हिंसा डोमेस्टिक भाइलेन्सको केस जति फाइल हुन्छ त्योमध्ये चाहिँ धेरै चाहिँ लिभिङ टुगेदरकै चाहिँ हुने गरेको छ भन्ने पनि त्यस्तो सुन्न पढ्न पाइएको छ होइन। यहाँको अनुभवले चाहिँ के भन्छ?
नहुन पर्ने भन्छु म, किनभनेदेखि घरेलु हिंसा कसुर र सजाय ऐन अन्तर्गत चाहिँ कारवाही अथवा उजुरी लिने निकायहरू भनेको चाहिँ एउटा प्रहरी निकाय सबैभन्दा सबैले एउटा विश्वास गर्ने र सबैको एउटा सजिलो र पाएक पर्ने भनेको प्रहरी निकायहरू हुन्छन् र प्रहरी निकायमा उजुरी गर्न सकिन्छ। त्यसै गरी अहिले त हाम्रो अब न्यायिक समिति छ, न्यायिक समिति स्थानीय निकायहरूमा पनि हामीले यो विषयको उजुरीहरू दर्ता गर्न सक्छौँ। त्यसै गरिकन चाहिँ अब राष्ट्रिय महिला आयोगमा पनि यो चाहिँ उजुरी दर्ता हुन्छ र सिधै अदालतमा पनि जान सकिन्छ। चारवटा ठाउँहरूमध्ये चाहिँ मैले एउटा अदालतको होइन त्यसपछि चाहिँ अब राष्ट्रिय महिला आयोगमा बसेर काम गरेको एउटा अनुभवको आधारले पनि घरेलु हिंसा र कसुर सजाय ऐन अन्तर्गतका मुद्दाहरू चाहिँ यसरी सँगै बसेका जोडीहरूको समस्याभित्र मात्रै केन्द्रित छैन होइन। त्यसै ठुलो सङ्ख्यामा चाहिँ एउटा श्रीमान श्रीमतीका एउटा चाहिँ श्रीमान श्रीमती बिचमा भएको हिंसाकै विशेष गरी श्रीमतीहरू नै श्रीमानहरूबाट वा परिवारबाट पीडित भएको हिंसाहरू चाहिँ हिंसाका घटनाहरू चाहिँ बढी मात्रामा आउँछन्। तर अहिले पछिल्लो उसमा चाहिँ कस्तो छ भने त्यो हिंसालाई चाहिँ खासै ठुलो रूपमा नलिने होइन र अघि मैले यहाँलाई भने नि अरूतिर चाहिँ कुनै पनि उपाय वा कानुनले बाटो नदिएको कारणले गर्दाखेरि यतातिर डाइभर्ट भएर चाहिँ इस्युहरू आएको हुन सक्छन्।
भनेपछि हामीले यो विषयमा कुरा गर्दाखेरि चाहिँ समाज चाहिँ अलिअलि परिवर्तन भइरहेको छ होइन। केही भनौँ जस्तो चाहिँ सँगै बस्न तयार हुनुहुन्छ, लिभिङ टुगेदरमा बस्न तयार हुनुहुन्छ एउटा ट्रेन्ड देखिराखेको छ, तर कानुन निर्माण गर्ने तहमा बसेकोहरू चाहिँ यसबाट हुन सक्ने समस्याहरूको लागि होइन अथवा त्यसरी बस्नेहरूलाई चाहिँ कानुन बनाउन चाहिँ तयार नभएको माइन्डसेट चाहिँ नभएको जस्तो बुझ्न सकिन्छ।
SBS is Australia's most trusted multilingual broadcaster. Our listeners are loyal, highly engaged, and have supported countless local businesses.
We offer advertising packages for businesses of all sizes. Our experienced sales team will guide you through the process of owning a great campaign. Bring your own ad or have our production team make you something in one of our 68 languages. Start the conversation with your new audience today. Email sales@sbs.com.au.
यसमा चाहिँ कस्तो भने समाज एकातिर होइन कानुनी व्यवस्थाहरू एकातिर र एउटा चाहिँ कस्तो हुन्छ भने समाजमा कानुन चाहिँ परिपालना हुने प्रकारका कानुनहरू जसको चाहिँ कार्यान्वयन हुन सकोस् जसलाई व्यक्तिहरूले चाहिँ आवश्यकता अनुसार पालना गर्न सकुन् त्यस्तो खालको कानुनहरू निर्माण गर्न एकदमै आवश्यक हुन्छ र अहिले चाहिँ यस्तो सँगै बसेका जोडीहरूको जो कुराहरू छन् त्यसले चाहिँ अब धेरै कुराहरू फुलफिल पनि गर्दो होला जस्तो कहिले काहीँ कस्तो हुन्छ भने अब कोठा भाडा महँगो चर्को महँगाइको कारणहरूले गर्दाखेरि पनि सँगै बसेर होइन एउटा मन मिल्ने साथीहरू सँगै बस्छन् होइन उनीहरूको बिचमा भावनात्मक सम्बन्ध हुन्छ होइन त्यो चाहिँ सहमतिको सम्बन्धहरू हुन्छ भने सधैँभरि यो नकारात्मक नै हुन्छ भन्ने चाहिँ होइन होइन अब जस्तो कहिलेकाहीँ अब विभिन्न कारणहरूले गर्दा एकल भएको महिला हुनुहोला एकल पुरुषहरू हुनुहोला होइन अथवा यस्तो कुराहरूले गर्दाखेरि एउटा शारीरिक सम्बन्ध भावनात्मक हामीले शारीरिक सम्बन्धसँग मात्रै जोड्ने कुरा होइन होला यो जस्तो लाग्छ भावनात्मक सम्बन्ध सरसहयोगको सम्बन्ध एउटा आत्मीयता आदान प्रदान गर्ने साटासाट गर्ने एउटा ठाउँ होइन त्यो खालको कुराहरू पनि प्रदान गर्न सकिएला त्यसमा चाहिँ अब विवाह गरेपछि त हाम्रो धेरै दायित्वको कुराहरू पनि छन् होइन विवाह नगरिकन हामीसँगै बसौँ तर हामीले चाहिँ अरू प्रकारले हामी सम्बन्धमा रहौँ भन्ने खालको सहमतिले गरिन्छ र एउटा स्वस्थ सम्बन्ध हुन्छ भने त यो कुरालाई एकदमै धेरै नकारात्मक र टिकाटिमानी नै गर्नुपर्ने विषय हो जस्तो लाग्दैन होइन काहीँ न काहीँ कानुनले ठाउँहरू दिनुपर्ने रहन्छ हुन्छ भन्ने कुरा हुन्छ किनभने हामीले जतिसुकै नकारै गरे पनि समाज यसको लागि तयार नभए पनि व्यक्तिहरू त तयार भएको देखियो समस्याहरू जसरी आइरहेका छन् यो त त्यो मध्येका प्रतिनिधि घटनाहरू मात्रै हामीसँग आउँछन् त्यस कारण चाहिँ समाजमा यो कुरा चाहिँ भइरहेको रहेछ है यसलाई समाजले कसरी हेर्ने कानुनले यसलाई कसरी सम्बोधन गर्ने भन्ने पाटोबाट हामीले सोच्ने बेला चाहिँ आइसकेको छ जस्तो लाग्छ
वैवाहिक सम्बन्ध होस् अथवा यसरी लिभिङ टुगेदरको होस् सम्बन्ध बिग्रेपछि नै कानुनी उपचारहरू खोज्ने हो यसरी कानुनी उपचार खोज्ने क्रममा चाहिँ लिभिङ टुगेदरमा बस्नुभएकोहरूलाई चाहिँ न्याय पाउने होइन के कतिको सम्भावनाहरू छ अहिलेको स्थितिमा
पुरुषहरूले पनि कहिलेकाहीँ चाहिँ अब उसले मेरो यो भावना होइन मेरो मनको कुराहरू बुझ्दैन अथवा म चाहिँ मानसिक एउटा तनावमा रहेँ यो सम्बन्धको कारणले गर्दाखेरि होइन यो चाहिँ कुनै एउटा मोडमा छुटिनको लागि थिएन खर्च पनि भइसक्यो भन्ने खालको होइन त्यस कारण चाहिँ मेरो पुरुषहरू पनि पीडित हुनुहुन्छ यसबाट तर सङ्ख्या हेर्दाखेरि चाहिँ महिलाहरूकै बढी मात्रामा देखिन्छ होइन उहाँहरूले चाहिँ अब जति समस्याहरू मैले हेरेँ त्यसमा चाहिँ मैले विवाह नै गर्नुपर्छ उचित प्रभावमा पारेर मलाई चाहिँ सम्बन्ध राखियो समाजलाई मात्रै नदेखाएको तिमीहरू मात्रै श्रीमान श्रीमती नै हो भनेर बसिरहेछौ भन्ने खालको कुरा गरियो भने पछि अर्को पार्टीले चाहिँ मलाई यो चाहिँ मलाई त्यागेर अर्को वेमा जान सक्दैन भन्ने खालको चाहिँ उहाँहरूको भनाइ हुन्छ र मैले देख्दाखेरि चाहिँ के लाग्छ भने यसरी जबरजस्ती तरिकाले जोडिएको सम्बन्ध टिक्छ कति दिन होइन अलिकति क्षतिपूर्ति सम्बन्धी कुराहरू गरेर होस् अथवा उसँग चाहिँ मैले एउटा कुनै कारवाहीको कुराहरू गरेँ भनेर अथवा होइन समझदारी फेरि विकसित गरेर चाहिँ दुईजना दुई पाटोबाट अगाडि बढ्ने हो होइन जीवनमा मोड लिएर अगाडि बढ्न सके त सबैभन्दा राम्रो होइन मानसिक एउटा भावनात्मक समस्याहरूमा पनि छतपिछत भएको अवस्थामा उहाँहरूको चाहिँ हामीले आत्मबल मनोबललाई उठाएर फेरि समाजमा एउटा शिर उठाएर हिँड्न सक्ने अवस्थामा पुर्याउन एकदमै गाह्रो अवस्था पर्छ
अब अन्तिममा चाहिँ कानुनकै आवश्यकताको कुरा गर्दाखेरि घरेलु हिंसा सम्बन्धीको ऐन र यहाँले जबरजस्ती करणीको कुरा गर्नु भएन यो दुईवटाबाट चाहिँ मुद्दाहरू चलाउँदा चाहिँ के समस्याहरू देखिएका छन् र चाहिएको विशेष कानुन
यसमा मैले देख्दाखेरि के देख्छु भनेदेखि घरेलु हिंसा कसुर सजाय ऐन भनेको मेलमिलापलाई अलिकति बढी जोड दिने खालको होइन यो चाहिँ अलिकति नरम कानुन यो हो किनभनेदेखि घरेलु सम्बन्ध पनि नबिग्रियोस् र एउटा कानुन छ है यो विषयमा भन्ने पनि महसुस होस् भनेर चाहिँ केही नभएको ठाउँमा कानुनको ग्यापहरूलाई पुरा गरेको कुरामा त घरेलु हिंसा कसुर सजाय ऐनले एकदम राम्रो व्यवस्थाहरू गरेको छ तर यसमा चाहिँ सजायको मात्राहरू हामीले हेर्दाखेरि चाहिँ अब 6 महिनासम्म जेल सजाय 25,000 जरिवाना हुने कुरा यतिले मात्रै चाहिँ अलिकति आत्महत्याको प्रयास गर्नुपर्ने अवस्थामा पुगिरहेको एउटा पक्ष हुन्छ भनेदेखि गर्भपतनकै समस्याहरू मैले अघि भने होइन हामीले अहिले समाजमा जति समानताको कुरा गरे पनि समाजले चाहिँ यो कुराको लागि तयार छैन कि एउटा महिलाको हकमा किशोरीको हकमा एकदमै अप्ठ्यारो हुन्छ त्यसले कम हामीले क्षतिपूर्तिका कुराहरू पनि यसले गरेको छैन घरेलु हिंसा कसुर सजाय ऐनले पर्याप्त क्षतिपूर्तिको कुरा गर्दैन हामीले जस्तो जबरजस्ती करणीभित्र लग्दाखेरि पनि त्यो तयार भएको अवस्था चाहिँ मैले देख्दिनँ होइन जानुभयो भने त्यसमा सजाय हुन सक्ने ठाउँहरू छ पाटोहरू छ तर मलाई बलात्कार गरियो भनेर चाहिँ त्यो एउटा समाजले हेर्ने दृष्टि डरहरू हुन्छ त्यस कारण त्यो चाहिँ तयार अवस्थामा मैले पाउँदिनँ होइन त्यो भएपछि कति जान सक्नु होला कति यसमा जान सक्ने अवस्था नभएर पनि यो कानुनी उपचारको बाटो चाहिँ म जान्न है भनेर त्यागेको अवस्था हुन्छ भने हामी चाहिँ वास्तवमा फेरि अब त्यो कसुर गर्ने व्यक्तिलाई पनि उसले जबरजस्ती गर्ने नै नभएर सहमतिमा सम्बन्ध राखिरहेको अवस्था हुन्छ, भोलि काहीँ पनि बाटो नभइसकेपछि महिलाहरू त्यसमा जान बाध्य भइरहेको अवस्थाहरू देखिन्छ भनेदेखि यो बिचको एउटा कानुन होइन, जति कसुर गरेको त्यति मात्रामै सजाएको कानुन कुरा, अनि त्यसपछि यो चाहिँ एउटा विशेष कानुनले चाहिँ यसलाई सम्बोधन गर्न आवश्यकता देखिसकेको छ।
तपाईँको समुदाय, तपाईँको कुराकानी, SBS नेपाली।
र श्रोतावृन्द, अघि भने चाहिँ हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका धारणाहरू अन्तर्वार्ता लिएका व्यक्तिको हो। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ र आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि भने आफ्नो कानूनी सल्लाहकारसँग सम्पर्क गर्नुहोस्। अधिवक्ता विमला खड्कासँगको यो कुराकानीलाई तपाईँले हाम्रो वेबसाइट sbs.com.au/नेपालीमा गई वा आफ्नो फोनमा SBS अडियो एपलाई निशुल्क डाउनलोड गरेर सुन्न सक्नुहुन्छ।
लाइक, शेयर र कमेन्ट गर्नुहोस्। SBS नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।